بسم اللہ الرحمن الرحیم، تزکیہ بالقرآن کے پروگرام کے ساتھ آج چوتھے رمضان میں حاضر خدمت ہوں. ہم نے جو سلسلہ شروع کیا اس میں قرآن مجید سے وہ صفات جو اللہ تعالیٰ ہمارے اندر دیکھنا چاہتے ہیں ان کا ہم مطالعہ کر رہے ہیں. تو آج میں جس صفت کو لے کر آیا ہوں وہ صفت قانتن کی ہے. قانتن کے معنی ہے فرمانبردار کے، اور لیکن اس کے لغوی معنی جو ہیں وہ دراصل کسی کام کو مسلسل کرنے کے. تو قانتن للہ کا مطلب ہوگا کہ مسلسل فرمانبردار، یعنی جو اپنے اس بس کی کنٹینیوٹی میں کھڑا رہتا ہے، کبھی اس سے ہٹتا نہیں ہے. تو فرمانبرداری اور مسلسل یہ کام کرتے رہنا، یہ اس کے معنی ہیں. اور قرآن مجید نے اب جس طرح سے ان کو استعمال کیا ہے اس کو ہم سمجھنے کی کوشش کرتے ہیں. یہ ابراہیم علیہ السلام کے بارے میں اللہ تعالیٰ کا تبصرہ ہے، اور ابراہیم علیہ السلام کو جو کریڈٹ یہاں دیا گیا ہے وہ ناقابل یقین حد تک بہت بلند ہے. فرمایا ان ابراہیم کانا امتاً قانتاً للہ حنیفاً ولم یکن من المشرکین. ابراہیم علیہ السلام ایک امت قانت تھے. لوگوں نے امت کے معنی امت ہی کیے ہیں اکثر، لیکن اصل میں امت اس شخص کو کہتے ہیں جو بہت اعلیٰ صفات کا امام، جامع صفات والا امام یا لیڈر ہو. تو ابراہیم علیہ السلام ایک ایسے لیڈر تھے جن میں بہت زیادہ صفات تھیں، اور قانتاً للہ وہ اللہ کے مسلسل پوری زندگی فرما بردار رہے، یہ اس کا مفہوم ہے. تو مسلسل پوری زندگی فرما برداری، یہ دراصل اللہ تعالیٰ کا مطالبہ ہے. کوتاہیاں ہو سکتی ہیں، ظاہر اللہ نے توبہ کا قانون رکھا ہے، تو اس بات کو مانتے ہوئے کہ ہم سے کوتاہیاں ہو سکوں گی اور ہم توبہ کر سکتے ہیں، لیکن توبہ کرنا خود قانت ہونے کی نشانی ہوتی ہے کہ کسی جذبے میں، غصے میں، کسی نفرت میں یا کسی وجہ سے کوئی اقدام ہو گیا، آدمی جذبات میں آ گیا یا اس کو معلوم نہیں تھا تب بھی ہو گیا، تو ان دونوں صورتوں میں جیسے ہی معلوم ہوگا تو وہ آدمی فوراً واپس آئے گا اور جو اس سے حرکت ہو گئی ہے اس کا معاملہ صاف کرنے کی کوشش کرے گا. تو یہ قانت کا مطلب یہ ہوا کہ مسلسل پوری زندگی اللہ کی فرما برداری میں رہنے کی کوشش کرنے والا قانت ہے. اب قانت کے اندر ایک اور مفہوم ہے جو سورہ زمر سے سامنے آتا ہے، وہ یہ کہ جب وہ فرما برداری پہ قائم ہے تو وہ راتوں کو اٹھ کر عبادت کرنے والا بھی ہے، وہ بندگی پر بھی پوری طرح قائم ہے. تو فرمایا امن ہوا قانت انا اللیل، جو عبادت میں رات کے وقت مسلسل قانت رہتا ہے، ساجداً سجدہ کرتے ہوئے، وہ قائماً اور کھڑے، یحذر الآخرہ آخرت کے ڈر کی وجہ سے، ویجر رحمت ربہ اور اپنے رب کی رحمت کی توقع میں، کل حل یستوی الذین یعلمون والذین لا یعلمون، تو ان سے پوچھو کہ کیا وہ لوگ جو سمجھدار ہیں اور جو سمجھدار نہیں ہیں برابر کر دیے جائیں گے، ان نما یتذکر اولو الالباب، یہ تو صرف نصیحت وہی پکڑتے ہیں جو عقل والے ہیں. تو امن ہوا قانت انا اللیل، جو پورے رات کے لمحات میں عبادت کے لیے کھڑا رہتا ہے. تو یہ جو انسانوں کے اندر وصف ہے کہ وہ خدا کی بندگی کرنا چاہتا ہے، اور وہ بندگی کے لیے سب سے اچھا ٹائم کیا ہوتا ہے، جب دوسرے دیکھنے والے نہیں ہوتے اس کو، تو وہ راتوں کو اٹھ کر کھڑے ہو کر اللہ کے حضور اپنی عبادت کرتا ہے. تو رات کا یہ ایک خاص پہلو ہے جو کسی اور لمحے میں نہیں ہے کہ آدمی اکیلا خدا سے تبتل اختیار کر سکتا ہے، خدا کی طرف رجوع کر سکتا ہے، اس کے اکیلے اپنے خدا کے ساتھ اکیلے ہو کر رابطہ اور مناجات اور تعلق اور عبادت اور لڑانا اور اپنے گناہوں کی معافی مانگنا، یہ وہ کر سکتا ہے. تو قانت کے اندر دو صفات ہو گئیں، ایک مسلسل فرما برداری اور ایک بندگی، خدا کے حضور میں عبادت گزاری، یہ بھی قانت کا مفہوم ہے جو یہاں سے واضح ہو رہا ہے. اب جو قرآن مجید میں دیکھیں تو سورہ یہ تحریم کی آیات ہیں، اس میں نبی صلی اللہ علیہ وسلم کی ازواج مطہرات کے بارے میں اللہ تعالیٰ نے فرمایا کہ اگر تمہیں آزادی دی جا رہی ہے، اگر تم نبی صلی اللہ علیہ وسلم کے ساتھ رہنا چاہو تو ٹھیک، ورنہ ہم اپنے نبی کے لیے اور بیویاں تلاش کر لیں گے. اس میں جو आपकी बीवियों के चुनाव के लिए सिफात बताई गई हैं, उनमें एक सिफत कानेदात की है। कानेदात की जो सिफत है ये दरअसल यूं समझिए कि अब यहां पर एक शरीफ नफ्स शख्सियत जर बहस है, जो दरअसल अल्लाह की फरमा बरदार है, और जब वो अल्लाह की फरमा बरदार है तो वो बाप भी सही होगा, वो माँ भी सही होगी, वो बेटा भी सही होगा, वो बेटी भी सही होगी, वो शोहर भी सही होगा, वो बीवी भी सही होगा होगी। तो कानत की सिर्फ जिसके अंदर आ जाती है कि जो अल्लाह का फरमा बरदार है तो वो इंसानों के साथ गलती करने वाला नहीं हो सकता, इंसानों के साथ बुरा नहीं हो सकता। क्यों? क्योंकि उसके अंदर जो ये सिफत है कि वो खुदा का कानत है, मुसलसल किसी लम्हे भी वो खुदा की फरमाबरदारी से निकलना नहीं चाहता, तो फिर वो खुदा के बंदों पर जुर्म कैसे ढा सकता है, खुदा के बंदों के लिए वो नुकसानदेह कैसे हो सकता है, खुदा के बंदों के लिए वो फितना पसंद कैसे हो सकता है। तो ये कानत का वो पहलू है जो एक शोहर को अच्छा शोहर बना देती है और एक बीवी को अच्छी बीवी बना देती है, और एक इंसान को अच्छा इंसान, मुआशरे का अच्छा मेंबर, अच्छा साथी, अच्छा दोस्त, अच्छा बाप, अच्छा भाई, अच्छा बेटा, अच्छा बीवी, अच्छी औलाद, ये सारी वो कानत के वस्फ की वजह से हो जाती है। क्योंकि कानत दरअसल खुदा की बंदगी में और खुदा की फरमाबरदारी में रहने का नाम है। तो यहाँ ये जिस पहलू से बात रखी गई है वो ये कि वो मुसलमान होंगी, मोमिनात होंगी, कानतात होंगी। तो ये वो वस्फ है जो इंसान को एक अच्छा इंसान, बीवी को चुनते हुए जो बातें हो रही हैं, वो मुसलमान हो, वो मोमिन हो, वो कानत हो, वो तायब तौबा करने वाली हो, वो आबिद हो, वो खुदा के रास्ते में जद्दोजहद करने वाली हो, पाक दामन हो, वगैरह वगैरह, तो ये सारा कुछ क्यों? ये एक अच्छे इंसान की सिफात है। ये सारी सिफात मर्दों के लिए भी आई हैं, तो ये अच्छे मर्दों की और अच्छी औरतों की सिफात में कानत लाजमी वस्फ है। जो आदमी दूसरों के ऊपर जुर्म ढा रहा है तो दरअसल वो जुर्म ढाते हुए अल्लाह की नाफरमानी से निकल जाता है, तो उस वक्त अल्लाह का नाफरमान बन जाता है जब वो अपनी बीवी को तंग कर रहा है, या अपने शोहर को तंग कर रहा है, या वो अपने बहन भाइयों को सता रहा है, या अवाम को सता रहा है, या लोगों के लिए मसला बना हुआ है, तो वो उसमें कानत नहीं रहा, वो खुदा की फरमाबरदारी से निकल गया है। तो खुदा का फरमाबरदार दरअसल लोगों का भी अच्छा साथी है। हज़रत मरियम को जब चुना गया है कि उनके यहाँ हज़रत ईसा अलैहिस्सलाम पैदा होंगे, क्योंकि उनकी वालिदा ने नज़र मानी थी कि मैंने मरियम को अल्लाह के लिए, जो भी मेरे पेट में है बेटा, उनके दिल में था कि बेटा होगा तो बस वो अल्लाह का है। अल्लाह ताला ने इसको कहा कि मैंने इस नज़र को कबूल हसन अता किया, कबूल हसन अता किया तो सैयदा मरियम को एक बड़े मिशन के लिए चुन लिया। वो बड़ा मिशन ये था कि अब एक ऐसी बच्ची को के जो नज़र में खुदा के हजूर पेश कर दी गई है, तो अल्लाह ताला ने कहा कि अब मैं इसके जरिए से एक ऐसा नबी पैदा करूंगा जिसका बाप नहीं होगा। तो अब हजरत मरियम को चुन लिया गया। जब चुन लिया गया तो वहां फरिश्तों ने आकर ये उनसे कहा है कि इन अल्लाह इस्तफा की, अल्लाह ताला ने आपको चुना है, वताहर की और आपको पाकबाज बनाया है, वस्तफा की और आपको बदगजीदा किया है तमाम दुनिया की औरतों पर, अला निसाइल आलमीन, तमाम दुनिया की औरतों पर आपको चुन लिया गया है। या मरियम रुकनती लिरब्बिक, तो अपने रब की कनूत इख्तियार करो, ये भी बंदगी करने का हुक्म है, मुसलसल फरमाबरदारी में रहने का हुक्म है। जब भी खुदा का जो चुनाव जन्नत के लिए होना है, ये तो खैर खास एक स्पेशल चुनाव है जो अब पता नहीं अल्लाह की प्लानिंग में और है या नहीं है, लेकिन ये स्पेशल चुनाव भी और जन्नत के लिए चुनाव भी वो कनूत के ऊपर खड़ा है कि आदमी या औरत खुदा की बंदगी में दाखिल हो जाए। तो फरमाया कि मरियम अपने रब के लिए कनूत के साथ रहो, यानी फरमाबरदारी और बंदगी के साथ रहो, वस्जुदी वर कई मार रहा कहीं, और उन लोगों के सफ में शामिल हो जाओ जो सजदा करने वाले, रुकू करने वाले हैं। तो ये गोया उसी बात को, अभी तक हमने दो ही माने इसके सामने आए हैं, एक ये कि मुसलसल फरमाबरदारी और एक खुदा की बंदगी, खुदा की इबादत में दिल लगाना, खुदा के हजूर खड़े होकर अपनी हजर निहज दुआएं मुनाजातें दुखड़े ये सब कुछ खुदा के हजूर पेश करना। नमाजों के अंदर भी चूंकि जो बंदगी है वो इस लफ्ज़ का हिस्सा है, तो फरमाया कि अपनी नमाजों की हिफाजत किया करो और बीच की नमाज की भी हिफाजत करो, और कूमू लिल्लाह कानितीन, और अल्लाह के लिए बंदे बनकर फरमा बरदाराना सही इबादत करने वाले बनकर खड़े हो जाए। तो गोया नमाज में इस तरह से खड़े होना है कि हम अल्लाह की बंदगी करने आए हैं, अल्लाह के फरमा बरदार गुलाम हैं। तो ये वकूम लिल्लाह कानितीन, खुदा के साथ ये ताल्लुक हमारा उसके खालिक होने, राजिक होने, मालिक होने की वजह से है। ये उस पर कोई एहसान नहीं है, ये बिल्कुल इसी तरह का ताल्लुक है कि जिस तरह हम बाप का एहतराम करते हैं क्योंकि उसने हमें पाला है, खाना खिलाया है, पढ़ा पढ़ाया है, इलाज करवाए हैं और पता नहीं 18-19-20 साल तक हमारा बोझ उठाया है, इस वजह से हम अपने बाप का एहतराम करते हैं। बिल्कुल इसी तरह जिस खुदा ने पैदा किया है, जिसने पाला पोसा है, जिसने माँ बाप दिए थे, जिसने रिस्क दिया था, जिसने दो आंखें, दो कान, दिमाग, सर, खूबसूरती, जमाल, जिस्म, कदकार सब कुछ दिया है, उस खुदा के आगे फरमाया कुमिल्लाह कानतीन, उसके आगे फरमाबरदाराना बंदे बनकर इबादत के जज्बे के साथ खड़े रहा करो। ये खुदा का मुतालबा इंसानों से है। तो गोया हम सड़क पर जब बाजार में होते हैं तो हम जब सही तोल तोड़ रहे होते हैं तो कानित होते हैं, और जब खुदा के हजूर इबादत के लिए खड़े होते हैं तो उस वक्त भी हम कानित होते हैं। तो कानित की जो सिफत है वो हमारे अंदर खुदा के साथ दो पहलुओं से जोड़ती है, एक फरमाबरदारी और एक बंदगी, इबादत का जो जज्बा है। ये सूरह निसा की आयत है, इसमें अल्लाह ताला ने ये फरमाया है कि के अल्लाह ताला ने ये फैसला फरमाया है कि जो शोहर हैं वो बीवियों पर निगरान होंगे। दो वजह से, एक इस वजह से कि शोहर को अल्लाह ने एक फजीलत दी है, और दूसरी इस वजह से कि वो अपनी बीवियों पर अपनी कमाई से खर्च करते हैं। तो जो नेक बीवियां हैं, फसालिहात कानितातुन हाफिजातुन लिलगाय, वो फरमाबरदार होती हैं और वो गैब की हिफाजत करने वाली होती हैं। तो अब जो जो शख्स खुदा का फरमाबरदार है उसको अल्लाह ताला ने कहा कि भाई तुमने यहां भी फरमाबरदारी करनी है तो वो करेगा, खुदा की फरमाबरदारी है, वो किसी इंसान की फरमाबरदारी नहीं है। मसलन जितनी भी हदीसें हैं, जब बल्कि ए तसमु बिहमदिल्लाह के हवाले से कुरान में भी उसका जिक्र है इनडायरेक्ट तरीके से कि हुक्मरान की पैरवी करो, वो भी हमारे जैसा ही होता है, क्यों करें, अल्लाह ने कह दिया करो तो हम कर रहे हैं। तो जहां जहां अल्लाह ने कह दिया है ये मेरी कोई कमजोरी नहीं होती है, मुझे अल्लाह ने कह दिया मैं कर रहा हूं। तो कानित होने का मतलब यह है कि अल्लाह ने मुझे कह दिया, फर्ज कर लीजिए कि जैसे हजरत मूसा का किस्सा ले लेते हैं, फर्ज क्या करना है, हजरत मूसा को अल्लाह ताला ने कहा कि फिरौन के पास जाएं और जाकर उसको ईमान की दावत दें, अल्लाह का ऐलान तज़क्का, क्या तुम सुधरना चाहते हो, तो कहा कि जाकर ना उससे नरमी से बात करना, शायद वो बात सुन ले। अब अल्लाह को पता है कि जो अंजाम होना था, लेकिन हजरत मूसा को क्या समझाया जा रहा है कि तुमने जाकर, अब हजरत मूसा जैसा रसूल फिरौन के दरबार में जाकर नरमी से बात करेगा तो क्या ये शान में कमी हो जाएगी, नहीं, ये खुदा की फरमाबरदारी है। तो ऐसा ही अल्लाह ताला ने जब घर का निज़ाम बनाया तो घर के निज़ाम में कहा कि मैं फैसला कर रहा हूँ कि मर्द वो कवाम होंगे और औरतों को चाहिए कि इस दायरे में जहाँ उनको कवाम बनाया जा रहा है वो फरमाबरदाराना ताउन करें उनके साथ। और अपने शौहर के, अपने घर के जो छुपाने की बातें हैं उनको छुपा कर रखें। तो कानित गोया खुदा के, यानी यूं कह लीजिए कि जहाँ जहाँ अल्लाह ने हुक्म दे रखा है वहाँ वहाँ हमें कानित रहना है। अगर अल्लाह ने मुझे हुक्म दिया है कि बीवी की खिदमत करनी है तो मैं करूँगा, बस ये यही मेरी शान है क्योंकि मुझे मेरे अल्लाह ने कहा है, इसमें मेरी कोई कमजोरी नहीं है। और अगर अल्लाह ने कहा है कि तुम अपने शौहर की खिदमत करो तो तब मैं कर दूँगा, अल्लाह ने अगर कहा چونکہ اللہ نے ایسا کہا نہیں ہے, تو صرف کان اطاعتن حافظاتن للغیب کہا ہے کہ وہ اپنے شوہروں کی فرما بردار ہوتی ہیں. کس معنی میں؟ جس معنی میں وہ کم وام بنائے گئے ہیں. باقی معاملات میں, وہ حق کے معاملے میں, دین کے معاملے میں وہ آزاد ہوتی ہیں, وہ اپنے شوہر کی بات نہیں مانیں گی. لیکن جہاں پر گھر کا دائرہ چلنا ہے تو گھر کے نظام میں, جیسے ایک دفتر میں ہوتا ہے کہ دفتر کا نظام چلانے کے لیے مجھے اپنے باس کی بات ماننی ہے, اور میری زندگی میں ایسے ایسے باس بھی آئے ہیں کہ وہ باس بننے کے قابل نہیں تھے, لیکن میں نے اپنی زندگی اس اصول پر گزاری ہے, ٹھیک ہے میں نے جاب کرنی ہے تو اسی کا کام چلے گا کیونکہ یہ باس ہے. تو خدا نے, سمجھ لیجئے کہ گھر کے نظام میں شوہر کو باس بنا دیا ہے, اور یہ خدا کا فیصلہ ہے, سوسائٹی کا نہیں ہے, معاشرے کا نہیں ہے. تو اس لیے ہم ایک فرما بردارانہ طور پر اس کے ساتھ ایڈجسٹمنٹ کرتے ہیں, اور یہ ایڈجسٹمنٹ خدا کے اس لفظ کے اندر شامل ہے کہ میرے حکم کی وجہ سے تم ان کے لیے کانت بنو گی. تو اس کے ساتھ ہی کانت کی جو صفت ہے اس کا بھی ہمارا انڈرسٹینڈنگ مکمل ہوئی. تو اللہ تعالیٰ کے ساتھ بندگی, اللہ تعالیٰ کے ساتھ فرما برداری, اور اللہ کے کہے ہوئے جہاں جہاں اس نے فرما برداری کا حکم دیا ہے وہاں وہاں فرما برداری کرنا. مجھے خدا نے کہا کہ والدین کے ساتھ اس نے سلوک کرنا ہے, ہر صورت میں کرنا ہے, ان کو اف تک نہیں کہنا, بھائی وہ میرے جیسے انسان ہیں, لیکن جب میں اف نہیں کہوں گا ان کو, وہ مجھے ڈانٹ رہے ہیں, مجھے برا بلا کہہ رہے ہیں, میرے ساتھ ناانصافیاں بھی کر رہے ہیں, اور میں نے ان کو اف نہیں کہا, تو کچھ نہیں ہوا سوائے اس کے کہ میں نے خدا کی فرما برداری کی ہے. یہ وہ جگہ ہے جہاں پہ اللہ تعالیٰ نے خواتین کو یہ کہا ہے کہ وہ اپنے شوہر کے ساتھ فرما بردارانہ رہیں. تو یہ خدا کا مطالبہ ہے, شوہر اس کا حق نہیں رکھتا. اللہ نے کہا ہے کہ میں نے مردوں کو دو وجہ سے یہ حیثیت دی ہے. تو اس کے ساتھ اجازت چاہتا ہوں. واخر دعوانا الحمدللہ.